اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الحمدللہ رب العالمین الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا ونبینا ابی القاسم محمد والہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الى قیام یوم الدین اما بعد فقد قال اللہ تعالی فی کتابہ المبین وهو اصدق القائلین وقوله الحق بسم اللہ الرحمن الرحیم قل لئن اجتمعت الانس والجن علی ان یاتوا بمثل هذا القرآن لا یاتون بمثله ولو کان بعضهم لبعض ظہیرا صلوات علیہ وسلم تمام مرحومین و تمام شہداء ملت کے سالے ثواب کے لیے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا. بسم اللہ الرحمن صلوات عنایت فرما دیجیے گا محمد آل محمد. اسے بہتر انداز میں مل کر بلند آواز سے ایک سلوات بھی دیجیے گا. اے حبیب کہہ دیجیے ان لوگوں سے, تمام جن و انس کہیے ان سے کہ اگر تم سب جمع ہو جاؤ, تمام جن و انس بھی جمع ہو جاؤ, اس بات پر جمع ہو جاؤ کہ قرآن جیسی ایک کتاب بنا, لا یاتون بمثلہ, تم سب مل کر ایسی کتاب نہیں لا سکتے. ولو کان بعضهم لبعض ظہیرا, چاہے تم سب ایک دوسرے کے مددگار بن جاؤ. اسی پر ہماری بات چل رہی نا آگے, لیکن وعدہ یہی ہے آپ سے کہ اہل بیت نے کیسے تعارف کرایا قرآن مجید کا, وہیں سے لے کے ہر روز بات کو لے کر آگے چلتے ہیں. آج وہیں سے لے کر آگے چلنے کی بات کو کہ ائمہ طاہرین, خاص طور پہ مولائے عارفان نے, ابھی تو میں وہی لے کر چل رہا ہوں جو نہج البلاغہ کے کلمات ہیں, اور بھی آ جائیں گی, احادیث بھی آ جائیں گی ہمارے پاس انشاءاللہ, زندگی ہی تو بھی پانچ چھ دن ہیں, ائمہ طاہرین کے دیگر کے اقوال بھی آ جائیں گے, لیکن ابھی ہم چاہ رہے ہیں کہ جو پہلا سلسلہ چل رہا ہے اس کو لے کر آگے چلیں کہ مولائے عارفان. اب دیکھیں سب سے زیادہ, یہ بھی آپ کو بتا دوں کہ نہج البلاغہ میں سب سے زیادہ قرآن کے بارے میں فضائل خود مولا نے بیان کی, مولا نے بیان سب سے زیادہ پورے پورے خطبے ہیں قرآن کے اوپر, یا پورا خطبہ نہیں تو آدھا آدھا خطبہ قرآن کے اوپر, صرف قرآن کے فضائل, قرآن پڑھو قرآن پڑھو, قرآن میں یہ قرآن میں یہ قرآن میں یہ, باقی کے بھی یہ احادیث ہیں ائمہ طاہرین کے, لیکن سب سے زیادہ جس معصوم کا ہمیں فرمان ملتا ہے قرآن مجید کے بارے میں وہ ملتا ہے مولائے عارفان کا فرما. 174واں خطبہ ہے. اچھا معذرت کے ساتھ عرض کر رہا ہوں کہ جتنے بھی میں نے اقوال بیان کیے وہ سب مجھے نمبر ان کے یاد ہیں, لیکن میں نے پیچھے حوالے نہیں دیے. اب کوئی آدمی ڈھونڈنا چاہے گا تو بڑی مشکل ہو جائے گی, تو آج سے میں حوالہ دیتا رہوں گا تاکہ آپ گھر جا کے دیکھیں تو اور آسانی ہو جائے, کیونکہ میں نے عرض کیا کہ خطبے کے درمیان میں آتے ہیں نا ذکر, یہ قرآن مجید کے فضائل کہیں شروع میں ہیں, کہیں درمیان میں, کہیں آخر میں. ابھی 174واں خطبہ ہے نہج البلاغہ کا. 174ویں خطبے کے بھی بارے میں بتا دیں, ترتیب الگ الگ ہے, چار پانچ ترتیبیں ہیں نہج البلاغہ کی. ایک وہ ترتیب ہے جو مفتی جعفر صاحب نے نقل کی ہے, اس میں ہے 174. یہ اس لیے آسانی سے بتا رہا ہوں کہ یہ ہر جگہ میسر ہے, پاکستان میں ہر جگہ میسر ہے, لیکن فیض الکلام فیض الاسلام کا اٹھائیں گے نہج البلاغہ تو اس میں یہی خطبہ 177 یا 78 پہ ملے گا, کیونکہ قرآن مجید تو نہیں ہے نا, وہ خطبے آگے پیچھے کسی نے پہلا آگے کر دیا, اردو یعنی دسواں پہلے آ گیا, گیارہواں آگے چل گئے ہیں. اسی طرح زیس جعفری صاحب نے جو ترتیب دیا اس میں بھی تھوڑی سی ترتیب میں, اس لیے میں مفتی جعفر صاحب کا حوالے دے رہا ہوں کہ ڈھونڈنے میں آسانی ہو جائے, پریشان نہ ہو کوئی, آپ دوسرا نہج البلاغہ کی ترتیب اٹھائیں, خطبے وہی ہیں, لیکن آپ کا 174واں تو ہے ہی نہیں. مولانا نے کہا تھا 174واں, یہ تو کچھ اور ہی آ رہا ہے بیچ میں, وضاحت ہو گئی. تو میں جو آپ کو ترتیب بتا رہا ہوں وہ کون سی ترتیب بتا رہا ہوں, مفتی جعفر حسین صاحب علی اللہ مقامہ کہ جنہوں نے نہج البلاغہ کا ترجمہ کیا, اس ترجمے کے بارے میں بس اتنا بتا دوں کہ بڑے بڑے علماء نے نقن صاحب سمیت اس پر جو سواد کیا, یعنی اس کو صحیح قرار دیا اور اس کو بہترین قرار دیا, یہاں تک کہا گیا کہ اس طرح سے مفتی جعفر صاحب نے ترجمہ کیا ہے جیسے مولا اردو میں خطاب کر رہے ہیں. तर्जुमा करना भी आसान काम तो नहीं है ना। वो हमने कुछ तर्जुमे देखे हैं, नहीं ले नाम लेना चाहते किताबों के, जनाब करा दिया तो मैंने वो जिन लोगों ने छापे वो, तो मैंने उनसे पूछा, मैंने कहा भाई आप क्या कर रहे हैं, आपने क्या किया? तो दाखिल बलागा का नहीं, किसी और हदीस की किताब का तर्जुमा था। मैंने कहा क्या किया आपने, ये गलत है? नहीं, वो अरबी में PhD है। मैंने कहा भाई वो अरबी में PhD है ना, अरबी में PhD, वो इस लहजे का तो आलिम नहीं है जिस लहजे में कुरान नहजुल बलागा आया है, या किसी की तफसीर अगर तर्जुमा की जा रही है, फलसफी है वो तफसीर, जैसे तफसीर मीज़ान मिसाल के तौर पे, भाई उसका उर्दू तर्जुमा किसको करने का हक है? उसी को हक है जो फलसफा जानता हो। सिर्फ इतना काफ़ी नहीं कि उसे अरबी आती है, मतलब आप मास्टर्स हैं इंग्लिश में, इंग्लिश लिटरेचर में, ठीक है ना, या PhD है एक सब्जेक्ट में, आपको इंग्लिश की फिजिक्स की किताब दे दी जाए कि तर्जुमा कीजिए, कर लेंगे आप? भाई कहाँ से करूँ मैं, कैसे करूँ भाई? आप इंग्लिश में, भाई मैं इंग्लिश में PhD हूँ, फिजिक्स मेरा सब्जेक्ट थोड़ी है, केमिस्ट्री मेरा सब्जेक्ट तो नहीं है ना। तो हमेशा ये ख्याल रखिए कि तर्जुमे के लिए सिर्फ जबान का आना काफ़ी नहीं होता, जिस लहजे में वो बात की जा रही है उस लहजे को समझना, परखना और मुहावरे की जबान इस्तेमाल करना ज़रूरी होता है। बाज़ वक़्त लफ्ज़ी तर्जुमा गलत हो जाता है। मैं मिसाल देता हूँ आपको, लफ्ज़ गलीज़, आपसे अगर कहा जाए कि भाई ये बड़ी गलीज है चीज़, तो आपके जहन में क्या चीज़ आएगी, तस्वीर क्या आएगा, कि ख़राब है ना, गंदी है ना। गलीज़ का माना क्या लिया जाता है उर्दू में, यही लिया जाता है ना कि गलीज़ यानी गंदी, ख़राब, और भी जो लफ्ज़ आ सकता है, लेकिन अरबी में तो ऐसा नहीं है, फारसी में भी ऐसा नहीं है। गलीज़ का माना है सख्त, स्ट्रॉन्ग। मेरे साथ खुद ये ज़ाती तौर पर वाक़ पेश आया, जब मैं नया नया गया था पढ़ने, उनको चाय बना के पिलाई, बड़े शौक से पाकिस्तानी, वो कह रहे भाई बड़ी माशाल्लाह गली, माशाल्लाह भी कहा, माशाल्लाह बड़ा बड़ी गलीस चाय। मैं तो परेशान हो गया, मैंने कहा इतनी अच्छी साफ सुथरी चाय बना के पिला रहा हूँ और ये सामने से मुझे कह रहा है गलीस चाय पिला दी। मैं हैरान, जो मेरे साथ थे हमारे एक दोस्त, वो हंस रहे खूब। मैंने कहा अजीब आदमी है, इतनी मैंने सफाई सुथराई उसको चाय बना के अपने हाथ से दी, तालिब इल्म था उस वक्त, नौजवान था, मैंने बना के दी, ये कह रहा गलीस है। फिर बाद में समझ में आया कि नहीं, वो तारीफ़ कर रहा था कि गलीज़ चाय यानी बड़ी स्ट्रॉन्ग चाय आपने बनाई थी, अच्छी चाय बना के। अब आपने देखा, अब लफ्जी तर्जुमा करेंगे तो कितनी जगह ये गड़बड़ आएगी, आएगी ना। लिहाजा पूरे उसके गहराइयों से वाकिफ होना, जैसे कल मैं कह रहा था कि तफसीर करना हर एक के बस की बात नहीं होता, जब तक उन तमाम लहजों को ना समझ ले जिन लहजों पर कुरान नाजिल हुआ है। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। आइए आगे बढ़। तो 174वें खुतबे में एक जगह आप इरशाद फरमाते हैं, वअलमु अन्नल कुरान हुवन नासिहुल लजी ला यगुश वल हादीउल लजी ला युदिल्लु वल मुहद्दिसुल लजी ला यकज़िब मा जाला सहादल कुरान अहदुन इल्ला कामा अनहु बिज़ियादतिन औ नुक्सानिन ज़ियादतन फी हुदन व नुक्सानन मिन अमन। चलिए अब इसकी तशरीह कर देते, जान लो, वअलम यानी जान लो, मौला फरमाते जान लो, कुरान वो नसीहत करने वाला है जिसमें कजी नहीं है, टेढ़ापन नहीं, तारीकी नहीं, अंधेरा नहीं, कमी नहीं, ये वो नसीहत करने वाला है। वल हादीउल लजी ला युदिल्लु, ये वो हिदायत करने वाला है जिसमें गुमराही है ही नहीं, ये ऐसा हादी है जहां गुमराही का वजूद नहीं। अब देखिए, कुरान को हादी बताया और कुरान किसे हादी बता रहा है, वले कुल्ले कौमिन हाद, हर कौम के लिए हमने एक हादी को रखा है, हादी हिदायत करने वाला, गुमराह नहीं। तो भाई इंसान खुद छांट ले कि कहाँ हिदायत करने वाले हैं, कहाँ खता का इम्कान नहीं है, कहाँ खता का इम्कान है। अभी रोशनी डालते हैं, पहले तर्जुमा कर दें, फिर इस जुमले की तशरीह कर देंगे, समझा देंगे कि क्या कहना चाह रहे हैं, बात को लेकर और आगे चलते हैं। वल मुहद्दिसुल लज़ी ला यक्ज़िब, ये वो गुफ्तगू करने वाला है, ये वो बयान करने वाला है जिसमें झूठ का गुमान भी नहीं है, ना अल्लाह का कलाम है ना, लायक से कोई नहीं। और जो भी इसका हम नशीन हुआ, मा जालसा हाज़ल कुरान, जिसने इससे दोस्ती कर ली, जलीस हो गया, इसके साथ बैठ गया, इसका हम नशीन हो गया, मौला फरमा रहे मा जालसा हाज़ल कुरान अहदुन, कोई भी आदमी इसके साथ बैठ जाए, इससे हम नशीन, इससे दोस्ती इख्तियार कर ले, इल्ला कामा अनहु बिज़ियादतिन औ नुक्सान, जब भी खड़ा होगा यानी इसके पास से अलग होगा तो एक चीज में इजाफा होगा, यानी कुछ चीज लेकर जाएगा, कुछ चीज छोड़कर जाएगा। वमा जालसा आगा, जो भी इसके साथ बैठेगा, वमा जालसा अहदुन इल्ला कामा अनहो बेज्यादतिन और नुकसान, जब इसके खड़ा होगा यानी इसे अलग हटेगा तो कुछ ज्यादा हो चुका होगा, कुछ कम हो चुका होगा। क्या चीज ज्यादा हो चुकी होगी? फरमाते हैं ज्यादतन फी हुदन, जो चीज इसमें इजाफा हो जाएगी वो होगी हिदायत, और जो चीज कम हो जाएगी वो होगी गुमराही। यानी गुमराही कम करके उठेगा, हिदायत को साथ लेकर जाएगा। अब ये बता कौन रहा है जिसे खुद कुरान ने हादी का लकब दिया? ठीक है ना, लोग कह सकते हैं अली का नाम नहीं, नहीं, हम अकली दलील कायम कर देते हैं ना, अकली दलील कायम कर देते हैं, बात खत्म हो गई, उसके बाद कोई मसला ही नहीं बचेगा कि कुरान ने किसी हादी का बोले कुल्ले कौम इन हाद, ये तो तय हो गया ना कि हर कौम के लिए हादी है। तो हादी कैसा होना चाहिए भाई? हिदायत करने वाला हो ना, गुमराही की तरफ जाने वाला ना हो। अगर जरा सा भी गुमान हो कि गुमराही की तरफ ले जाएगा, खत्म हो गई बात, फिर उसके पीछे क्यों जाएंगे भाई? हम नहीं जाएंगे ना। हादी का मतलब ये कुरान जिसे कह रहा है हादी नहीं, हिदायत करने वाला होना चाहिए। आइए, जो माना दू कुल्ला उनासिम बे इमाम, कयामत के दिन हर इंसान को उसके इमाम के साथ उठाए, हर इंसान, कोई एक नहीं, जितने भी इंसान मुसलमान गैर मुसलमान अल्लाह को भी ना माने, जब भी यानी अपने पेशवा के साथ, यहां इमाम बेवाना उमूमी है ना, अपने इमाम के साथ जिसकी पीछे चल रहा है उसके साथ उठाया जाएगा, बगैर इमाम के नहीं उठेगा कोई भी इमाम, तय हो गए ना। क्यों? अब यहां से यह भी बात आपको बताते चले कि क्यों इमामत हमारे यहां उसूल दीन में है। इसीलिए उसूल दीन में है कि कयामत के दिन में आज जब बर्पा होगी तो कोई शख्स बगैर इमाम के नहीं जाएगा। तो अब ये तो तय हो गया ना कि कयामत के लिए एक इमाम होना चाहिए भाई। जब ये तय हो गया कि एक इमाम के साथ उठना है, इमाम कौन? जिसकी मैं पैरवी कर रहा हूं, ये नहीं जिसका नाम ले रहा हूं कि इमाम बारा, पैरवी किसकी कर रहा हूं? जिसकी पैरवी कर रहे हो मेरे भाई, उठाए उसी के साथ जाओगे। इमाम वो है जिसके पीछे पीछे चल रहे हो, वो सियासी हो या मजहबी हो, जिसकी पैरवी करते रहे, कहने से नहीं होता, पैरवी करना, जिसकी पैरवी कर रहे हो वो तुम्हारा इमाम है। फिरौन को भी इमाम कहा, गुमराह लोगों को भी इमाम कहा, वना चाला हूं अइमतल कुफ्र, हमने ने कुफ्र का इमाम करार दिया, इमाम का वो भी माना है, पेशवाई गुमराही के भी इमाम है, हिदायत के भी इमाम। बस जब ये तय हो गया कि कयामत के दिन में इमाम के साथ उठाया जाऊंगा तो मेरे भाई में कैसा इमाम तलाश करूं? अब यहां से इस्मत का मसला भी हल हो गया आपका, इमाम की इस्मत का मसला। ये तय हो गया कि कयामत के दिन इमाम के साथ उठाऊंगा, और फिर हर इसीलिए लाजिम हुआ कि हर इंसान इमाम के पीछे उठाया जाएगा, तो इमाम की तलाश करो। ये बैत कुतुब अब्दाल ये सब क्यों है? इसीलिए कि भाई आखिरत का मामला है, किसी की बैत में आ जाओ, किसी की बैत में आ जाओ। तो भाई कितनी उसूली बात है कि जिसके पीछे मैं उठाया जाऊंगा उसके बारे में मुझे ये यकीन होना चाहिए कि इससे कोई खता नहीं हो सकती। अगर इससे खता का इम्कान है तो कुछ नहीं पता भाई, मैं इसके पीछे चल रहा हूं, ये सही ले जा रहा है कि गलत ले जा रहा है, कयामत के दिन कैसे मेरी जमानत बनेगा? तय हो गया ना कि कैसा होना चाहिए जिससे खता का इम्कान। इसलिए हमारे मकतब में, हमारे मजहब में इमाम होना और इमाम का मासूम होना जरूरी। क्यों? दुनिया और आखिरत उसी के साथ वाबस्ता, इतना यकीन होना चाहिए कि इससे गलती का इम्कान नहीं, इससे खता का इम्कान नहीं, क्योंकि मेरी आखिरत का जामिन यही है। सलवात भेजी मोहम्मद आले मोहम्मद पर। तो हादी को कैसा होना चाहिए? कौन होना चाहिए हादी जिससे खता का इम्कान ना हो? दुनिया में कहीं भी यह अकीदा नहीं है। याद रखिएगा, हमारे अकीदे को डैमेज करने के लिए बल्कि लोगों ने यह अकीदा बनाया, नहीं जी सारे हम जैसे, समझ में आ गई बात? यानी खुद ही तो आप कह रहे हैं कि खता का इम्कान है भाई, आपसे होगा, जिसको आप मानते हैं उससे होगा, हमें से भाई आप खुद कह रहे हैं हमें नहीं मालूम, आप कह रहे हैं हाँ सबसे हो सकता है सबसे, लेकिन हम बता रहे हैं आपको क्योंकि हमें इमाम के साथ कयामत के दिन उठना है, तो इतना तो यकीन होना चाहिए ना कि जो मेरा इमाम है उससे खता की गुंजाइश नहीं है, उससे खता का इम्कान नहीं, क्योंकि अगर इमाम ही से खता का इम्कान हो तो कौम कहां जाएगी बेचारी। जैसे दुनिया में लीडर हमारे कहा के कहा ले गए, 77 साल में जितनी तरक्की आपने की सारी दुनिया ने मिलके भी नहीं की माशाल्लाह। इन्हीं पेशवाओं की वजह से, इन्हीं रहनुमाओं की वजह से ऐसे पाक साफ नजीब ईमानदार किसी को मिले ऐसे जैसे आपको मिले हुए, आप पर मुसलत है माशाल्लाह, किसी को दुनिया में ऐसे ईमानदार नहीं मिले। मिल के दुआ किया कीजिए परवरदिगार ये सारे इसराइल को दे दे ताकि वो भी तरक्की करे ना, अमेरिका को दे दे वो भी तरक्की करें, ऐसे ईमानदार पाक बाल भूखे प्यासे नंगे ना रहने को जगह है ना कुछ है उनके पास, है ना, है ऐसा तो किसके पीछे चले भाई? उसके पीछे चलना है जिसे अल्लाह ने हादी करार दिया। कुरान उन्हें हादी करार दे रहा है, ये कुरान को हादी करार दे रहे हैं। इन्नी तारिकुन फीकुम सकलैन, इनके घर में कुरान उतरा है। आइए आज 3 दिन मैंने इंतजार किया एक रिवायत आपके सामने पेश करने के लिए, क्योंकि उसके बगैर आज का जमाना ऐसा है कि उस हस्ती के जिक्र के बगैर गुजारा नहीं है हमारा। जितना चाहते हैं ना कि जिक्र को रोका जाए, तो हमारे पास भी बहुत रास्ते हैं जिक्र करने के। हम इसलिए उस हस्ती का सबसे ज्यादा जिक्र करते हैं। आप देख रहे हैं ना कि मैं दुख्तर रसूल का जिक्र मुसलसल कर रहा हूं। आइए अब बताएं कि क्यों ये कुरान के फजाइल बयान करें। अर्ज कर चुका हूं, जहन में रखिएगा 3 मजलिसों कि मुहाफिजीन कुरान है ये, इनकी हिफाजत को अल्लाह ने अपनी हिफाजत करार दिया है, इनके कुरान के दिफा को अपनी हिफाजत। अब आइए एक ऐसे शख्स का कौल कि जिसे अब तक समझने में कोताही की है हमने, हमारे अक्सर लोग नहीं समझते, वो पता नहीं क्या समझते हैं कि मौलाई किसे कहते हैं। मैं आपको बताता हूं मौलाई किसे कहते हैं। अब मैं आपको बताऊं, उमन ये होता है कि नहीं जी तो इनका अकीदा ठीक नहीं, इनका फलाना ठीक नहीं, ये ठीक नहीं, वो ठीक नहीं। इमामत पर दर्श दे रहे हैं, छपा हुआ है मेरे पास किताब है, दर्श दे रहे हैं और लेक्चर दे रहे हैं, यूं समझ लीजिए। किसे दे रहे हैं? जो सामने बैठे हुए ना वो भी सब मुश्तहिद, जो सामने बैठे ना आम आदमी नहीं है, आयतुल्ला जन्नती जैसे, आयतुल्ला महदवी कनी जैसे, आयतुल्ला फाजिल अनकरानी जैसे, ये सारे बैठे इतने बड़े बड़े वाला जय बोलो सब आ जाते हो जाम बैठे नीचे उनमें दर्श दे और वहां ये पढ़ रहे हैं। ये जुमले हैं, अब ये उनके जुमले बता रहा हूं आप, और फिर उसके बाद दलील दूंगा, क्योंकि आप कहेंगे कि हदीस थोड़ी है इमाम की, ये तो खुमैनी का कौल है, यही है ना, यही कहेंगे ना, जिन्हें कबूल नहीं करना आप कुछ भी कर लीजिए वो कबूल नहीं करेंगे। हम भी इतने जिद्दी हैं कि पहले दिन से लगे हुए हैं कबूल करवाने पर, ताकि कोई ये ना कह सके कि कानों में आवाज ही नहीं आई थी, कोई पुकारने वाला ही नहीं था। हमारा भी काम यही है कि मुजाहिद उलमा में और दरबारी मुल्लाओं में कम से कम एक खत्ते फासिल तो खींचते चले जाएं। हुक्मरानों के अल्लाह हुक्मरानों के कसीदे पढ़ना और है, मुजाहिदों के कसीदे पढ़ना और है। तो सुन लीजिए मुजाहिदों की बातें, हम फरमाते हैं कि बैते फातिमा में एक गोशा है, तवज्जो रखिएगा। अब आपको बताने जा रहा हूं मौलाई किसको कहते हैं, खुदा की कसम दुनिया नहीं जानती कैसा मौलाई था ये, अगर ये मौलाई ना होता ना इनकलाब आ ही नहीं सकता था, अगर ये आशिक अहले बैत ना होता ये इनकलाब ही नहीं आ सकता, ये इनकलाब वही ला सकता था जो इश्क हुसैन में डूबा हुआ गर्क हुआ। अब सुनिए रिवायत, इसलिए कि मेरे पास लिखी भी मौजूद है, मैंने बेफिक्र रही भाई मेरी हर बात रिकॉर्ड होती है, रिकॉर्ड हो रही है, इसलिए बड़े इत्मीनान से पढ़ लो। बैते फातिमा में एक गोशा है, एक कोना है जिसकी छत नहीं है, खुमैनी फरमा रहे जिसकी छत नहीं है, उस गोशे की उस हिस्से की छत अर्श इलाही है। हालांकि यकीन जानिए जहां भी जिक्र मिला है नक्शा मिला है पूरा घर कवर्ड है, मासूम कोनैन का पूरा घर कवर्ड है, सब कवर्ड। आप फरमाते हैं एक गोशा ऐसा है जिसकी छत नहीं है, बल्कि उसकी छत क्या है, अर्शे इलाही। इस घर में रहने वाले वहां से बराह रास्त अर्श का मुशाहिदा करते हैं। कौन रहता है इस घर में, कौन है इस घर में, अली फातिमा हसन حسین کا عرش کا براہ راست مشاہدہ کرتے ہیں, ایک نور ہے جو مسلسل عرش سے یہاں آتا ہے فاطمہ کے گھر میں اور جاتا ہے, مسلسل ملائکہ کی آمد و رفت ہے فاطمہ کے گھر میں, اور فرماتے ہیں یہ سلسلہ آج تک جاری ہے. فرمانے کی سلسلہ آج تک جاری ہے. سمجھ میں نہیں آیا تھا میری جب میں نے پڑھا کہ کیسے ہو سکتا ہے کہ سامنے کچھ نہ ہو, چھت ہے, وہ کہہ رہے چھت نہیں ہے, عرش الہی ہے. لیکن سمجھ میں آ گیا بعد میں, کہاں سے سمجھ میں آیا, مصائب نہیں پڑھ رہا, مسئلے کو حل کر رہا ہوں آپ کے لیے. بتائیے مجھے, خیمے میں جمع کیا تھا نا حسین نے شب عاشور اپنے انصار کو, خیمے میں چراغ گل کیا تھا نا, خیمے میں عہد و پیمان ہو رہا تھا نا, خیمے میں انصار نے عہد و پیمان کیا تھا کہ ہم نہیں جانے والے, چاہے ہمارے ٹکڑے ہو جائیں ہم قتل کریں, آپ حکم دیجئے اپنے آپ کو قتل کر لیں. پورا واقعہ نہیں پڑا, معلوم ہے نا, سمجھ میں آ گیا کہاں لے کے جا رہا ہوں آپ کو. تو حسین نے کیا کہا تھا, میرے جان اسارو آسمان کی طرف دیکھو, تو سب کہہ دیتے نا کہ خیمے کی چھت ہے, خیمے میں ہوا ہے سب. کہاں عہد و پیمان ہوا ہے, خیمے میں ہوا ہے نا, خیمے میں. حسین فرما رہے آسمان کی طرف دیکھو, عرش کی طرف دیکھو, تو سب کہہ دیتے کیا دیکھیں اوپر تو خیمے کی چھت ہے. نہیں, سمجھ گئے نا, یہ ہے وہ کشف حجاب جو حسین نے شب عاشور کیا تھا, درمیان میں کوئی چیز نہیں, یا انصار حسینی تھے یا عرش پہ اپنے اپنے مقام کا مشاہدہ کرنے والے تھے. سمجھ میں آ گئے بھائی بات, اسے کہتے ہیں کشف حجاب. تو جو حسین اپنے انصار کے لیے کشف حجاب کر سکتا ہے, ایک خیمے کی چھت نہیں ہزاروں میں چھتیں ہوتی, تو مشاہدہ کر رہے تھے انصار حسینی اپنے اپنے مقام کا جنت میں. سنا ہے نا, پڑھا بھی ہے نا, اس لیے میں نے آپ سے کہا کہ وہ ظاہری چھت کی اہمیت نہیں ہے, وہ براہ راست عرش کو دیکھ رہے ہیں, عرش کا مشاہدہ کرتے تھے. ملائکہ آ رہے ہیں جا رہے ہیں, نور آ رہا ہے جا رہا ہے, کیسا نور, آپ سنیے. پہلے حوالے دے دوں آپ کو, مصباح الانوار, علل الشرائع, بہار الانوار, القطرہ, چار کتاب, پھر ان میں حوالے مختلف دیے گئے. یہ تین کتابیں میرے پاس ہیں, ایک مصباح الانوار شفٹنگ میں کہیں مس ہو گئی, علل الشرائع بھی ہے میرے پاس, قطرہ بھی ہے, بہار بھی ہے, تینوں کتابیں میرے کتاب خانے میں, اور یہاں بھی ہوں گے جن علماء کے, دیکھ لیجیے گا جا کے. جابر ابن عبداللہ انصاری ہے نا, جانتے نا, چاہنے والا اہل بیت کا, سچا صحابی, عاشق اہل بیت, ضعیفی کے عالم میں ملے تھے نا پانچویں امام سے, حضور کے آپ کو بشارت تھی نا کہ تم ہمارے ساتویں سے ملو گے, یعنی پانچویں امام سے ملو گے, امام محمد باقر علیہ الصلوۃ والسلام سے صلوات بھیجیے. توجہ رکھیے, یہ آپ کو میں یہ تحفہ دے رہا ہوں. آ جاؤ, کون ہے مختلف الملائکہ, کون سا گھر ہے جہاں وہی نازل ہو رہی ہے, کون سا گھر ہے جہاں ملائکہ مسلسل آ رہے ہیں جا رہے ہیں, جہاں حاضری لگا رہے ہیں, اجازت لے کے آتے ہیں, بغیر اجازت کے اندر بھی نہیں آ سکتے, کون سا گھر ہے اب آپ کو بتاتے. جناب جابر نے معصوم سے پانچویں امام سے سوال کیا, کچھ فضیلت بتائیے اپنی جد طاہرہ کے بارے میں, یعنی معصوم کون ہیں. آپ جانتے ہیں نا جابر کون, جابر وہ ہے جس سے حدیث قصہ نقل ہوئی, ایسا صحابی, ان جابر ابن عبداللہ, اسی لیے صحابی رسول ہے, مگر وہاں ذکر نہیں ہوتا صحابہ میں, ہم ذکر کرتے ہیں اور تاکید کر کے ذکر کرتے ہیں کہ صحابی رسول, اور آپ کے بقول صحابی کن نجوم, صحابی تو ستاروں کی مانند ہیں, جس کی بھی پیروی کر لو. تو بھائی ہم جس کی پیروی کرتے ہیں تو آپ کو برا کیوں لگتا ہے, ہم ابو ذر کی پیروی کرتے ہیں, ہم عمار یاسر کی پیروی کرتے ہیں, ہم سلمان فارسی کی پیروی کرتے ہیں, ہم ابو ایوب انصاری کی پیروی کرتے ہیں, ہم جابر ابن عبداللہ انصاری کی پیروی کرتے ہیں, یہ سب صحابہ نہیں ہیں کیا آپ کے سامنے, کیا آپ ان کے نام نہیں جانتے, نہیں جانتے میرا خیال ہے, جب یہ ذکر بھی نہیں کرتے نا, ذکر ہی نہیں ہوتا, ذکر تو کیا کرو ان صحابہ کا. میں نے تو خیر بہت پڑھا صحابہ کے بارے میں, دو سال پڑھتا رہا ہوں, لیکن چلیے अब आपको बताइए तारुफ करा रहा हूं जाबिर का, जनाब जाबिर इब्ने अब्दुल्लाह अंसारी। तो अब मासूम फरमाते इन्नमा सम्माह फातिमा ज़हरा लिअन्न अल्लाह तआला खलकहा मिन नूर अज़मते। हमारी जद्द ताहिरा का नाम फातिमा जहरा इसलिए है कि अल्लाह ने उन्हें अपने नूर, अपनी अजमत के नूर से खल्क किया, अपनी अजमत के नूर से खल्क। ये तोहफा है आज आप ये जो हदीस में पढ़ रहा हूं, अपनी अजमत के नूर से इनको खल्क। और जब ये नूर खल्क हुआ तो खीरा हो गई आंखें, मलाइका मौजूदात जो उस पर थी आंखें खीरा हो गई। पूछा अल्लाह की बारगाह में, माबूद ये कैसा नूर है, ये किसका नूर है जिससे आलमीन चमक उठे, कैसा नूर है। मैंने हवाले इसीलिए पहले आपको दे दिए, ये ना समझेगा कि मैं कोई कमजोर या ज़ईफ रिवायत पढ़ रहा हूँ, गैर मुस्तनद पढ़ रहा हूँ, नहीं मैंने इसी लेवल दी, मुस्तनद तरीन रिवायत है, किसी ने इसका इनकार नहीं किया हमारे यहाँ। तो फिर जवाब मिला उन मौजूद का, हाज़ा नूरुम मिन नूरी वास्कंतुहु फी समाई व खलक्तुहु मिन नूर अजमती व अखरजहु मिन सुल्ब नबीयिन मिन अंबिया फी सुल्ब नबीयिन मिन अंबिया व फज़्ज़लहु अला जमील अंबिया व अखरजहु मिन ज़ालिक नूर उम्मतैन यहदूना यकूमूना ले अमरी व यहदूना इलैया। बस ये वो नूर है जो मेरा नूर है, हाज़ा नूरुम मिन नूरी, ये मेरे नूर से नूर है, मैंने इसको आसमानों में मस्कन दिया है, अस्कन तो हुफी समाई, मैंने अपने आसमानों में इस नूर का मस्कन करार दिया। खलक तो हु मिन अजमती, मैंने अपनी अजमत से इस नूर को खल्क किया। वह खुर जो हो मिन सुल्ब फी सुल्ब नबी ये मिन अम्बिया, और फिर मैंने इस नूर को जाहिर किया अपने अम्बिया में से एक नबी के सुल्ब से। इस नूर को खल्क किया, इसको जाहिर किया अपने अंबिया में से एक नबी के सुल्ब से, और जिस नबी के सुल्ब से जाहिर किया उसका मकाम क्या है, वफज़लहु अला जमील अंबिया, और जिस नबी के नूर से मैंने नूर फातिमा को जाहिर किया है उस नबी को मैंने तमाम अंबिया पर फजीलत दे दी। उस नबी को मैंने तमाम अंबिया पर फजीलत दे दी। वाखरजहु मिन ज़ालिका नूर उम्मतन, दलील मांगते ना लोग दुआए जहरा की, ये दुआए जहरा वाले हैं आप लोग, आज मैं आपको दलील दे रहा हूं कैसे हैं दुआए जहरा वाले, सुन लीजिए आप। अब ये हदीस पढ़ रहा हूं, वाखरजहु मिन ज़ालिका नूर उम्मतन यकुमून अल अम्री, इस नूर से नूरे फातिमा से एक कौम को जाहिर करूंगा, फख्र करो शियो। लेकिन बाद वाली दो सिफात के साथ, शर्त है बाद वाली दो सिफात, एक कौम को जाहिर करूंगा, ये अल्लाह का वादा है, नूरे जहरा से जाहिर करूंगा। वो खुरे जो हो मिन ज़ालिका नूर उम्मतन यकुमूना ले अमरी, उस कौम की खासियत ये होगी कि मेरे दीन के लिए कयाम करेगी, मेरे लिए कयाम करेगी। वयहदूना इलैया खल्की, और लोगों की यानी खलकत की हिदायत करेगी मेरी तरफ, अपनी तरफ नहीं बुलाएगी अल्लाह की तरफ बुलाएगी। यहदूना इलैया खल्की, बस मैं क्या करूंगा, वजअलहु खुलफा फी अर्जी, इसी कौम को इसी उम्मत को इस रूए जमीन पर अपना वारिस बना दूंगा। यह है फातिमा, यह है हजमत फातिमा। मुअय्यद क्या है कुरान में इस हदीस का, ताईद कहां से लाए कुरान से, सूरह नूर 55वीं आयत, वादल्लाहु अल्लज़ीना आमनू मिनकुम वअमिलुस्सालिहात लयस्तखलफन्नहुम फिल अर्ज कमा इस्तखलफल्लज़ीना मिन क़ब्लिहिम वला युमक्किनन्ना लहुम दीनहुम अल्लज़ी इर्तज़ा लहुम वला युबद्दिलन्नहुम मिन बाद खौफिहिम अमना। 55वीं आयत जाइए पढ़िएगा और आपका ईमान इकान और ताजा हो जाएगा, अकीदा ताजा हो जाएगा, यकीन और बढ़ जाएगा कि हाँ हम हैं वो, मेरा वादा है मोमिनों से, अल्लाह फरमा रहा है, अल्लाह का वादा है, ये किसी सियासतदान का वादा नहीं है, अच्छा समझ गए, ना किसी मौलवी का वादा है, قرآن مجید میں ایک اشرہ ہم نے پڑھا تھا اللہ کے وعدے، قرآن میں اللہ کے وعدے، آج بھی ایک ہی ذکر کر رہے ہیں، وہ موضوع الگ ہے. اللہ کا وعدہ ہے مومنین سے، عمل صالح بجانے والوں سے، کہ ضرور بے ضرور روئے زمین پہ تمہیں اپنا وارث بناؤں گا، اپنا وارث بناؤں گا. کم استخلف الذین من قبلہم، جیسے میں نے ان سے قبل والوں سے وعدہ کیا تھا اور پورا کیا. بنی اسرائیل سے وعدہ کیا تھا نا فرعون کے خلاف، 400 سال کے ظلم و ستم کے بعد بالآخر بنی اسرائیل کو کامیابی ملی. اس کے بعد پھر وہ گمراہ ہوئے، گمراہیوں کے اندھیرے میں پڑے، آج کہاں تک گر گئے. آپ سمجھ رہے ہیں وہ جیت رہے ہیں؟ نہیں، وہ جیت نہیں رہے. ایک ایک پل انہیں ان کی تباہی کی طرف لے کر جا رہا ہے. سنت الہی کے خلاف ہے. مظلوموں کی فریادیں، بچوں کی فریادیں، عورتوں کی فریادیں اگر یوں ہی ضائع چلی جائیں تو پھر اللہ کا عدل کا نظام کہاں جائے گا؟ یہ آخری وقت تک پہنچایا جا رہا ہے تاکہ وہ وعدہ پورا ہو جائے کہ روئے زمین پہ ایک بھی سے ہونی باقی نہیں بچنے والا. یہ اپنے ظلم و ستم سے اس حد تک پہنچ جائیں گے کہ اگر جھاڑی کے پیچھے ایک چھپا ہوگا اسے بھی نکال کے مارا جائے گا. درختوں کے تنوں میں چھپ جائیں گے، وہاں سے نکال کے مارے جائیں گے. یہ آہستہ آہستہ اسی طرف بڑھ رہے ہیں، اسی طرف بڑھے. اطمینان رکھیں آپ. اب سنیے، کم استخلف الذین من قبلہ، اور ایسے وارث نہیں بناؤں گا. دیکھیے، ہر نبی اللہ کا وارث ہے کہ نہیں؟ خلیفۃ اللہ فی الارض ہے نا، کیا سب کو ظاہری حکومت ملی؟ نہیں ملی نا. یہاں وعدہ کیا ہو رہا ہے؟ صرف وارث نہیں بناؤں گا، وَلَيُمَكِّنَنَّ لَهُمْ فِي الْأَرْضِ، روئے زمین پہ اقتدار دے دوں گا، روئے زمین پہ تمکین یعنی اقتدار دوں گا. وَلَيُمَكِّنَنَّ لَهُمْ فِي الْأَرْضِ وَلَيُبَدِّلَنَّهُمْ مِنْ بَعْدِ خَوْفِهِمْ أَمْنًا. خدا کی قسم، یہ وہ آیات ہیں، پڑھو تمہارا عقیدہ دیکھو کہاں پہنچتا ہے جا کے. کیا بات کیا کہ وَلَيُبَدِّلَنَّهُمْ مِنْ بَعْدِ خَوْفِهِمْ أَمْنًا، جس خوف کے عالم میں تم زندگی بسر کر رہے ہو گے اس خوف کو تمہارے امن و چین سے بدل دوں گا. آج دنیا میں مومن کس طرح زندگی گزار رہا ہے؟ مظلوم کس طرح زندگی گزار رہا ہے؟ خوف مسلط ہے کہ نہیں؟ سامراجی طاقتیں مسلط ہیں یا نہیں؟ ان کے ایجنٹ مسلط ہیں یا نہیں؟ ہر وقت دھمکیاں ہیں کہ نہیں؟ تھریڈ ہے کہ نہیں؟ تباہی بربادی مظلوموں کے جہانوں میں پھیلائی جا رہی ہے کہ نہیں؟ سارے ظلم و شرک و نفاق نے، کفر نے ہاتھوں میں ہاتھ ڈالا ہے یا نہیں؟ ان کے مقابلے میں کتنے؟ مٹھی بھر. مٹھی بھر ہی تو ہوئے نا، چند ہزار، چند لاکھ، اور کتنے لڑ رہے ہیں؟ ساری دنیا تو تماشا دیکھ رہی ہے، لڑنے والے تو چند ہیں. یہی تو وہ چند ہیں جنہیں اللہ کے وعدے پر یقین ہے کہ ضرور بھی ضرور فتح ہماری ہوگی اور ظلم کو مٹنا ہوگا. یہ وہ یقین ہے جس پر غزہ میں لڑائی ہو رہی ہے. 8 مہینے ہو گئے، کون جیتا؟ جیت گیا اسرائیل. اگر تباہ کر دینا، عمارتوں کو تباہ کر دینا فتح ہے، لاشوں کے ٹکڑے اڑا دینا فتح ہے، جسموں کے ٹکڑے اڑا دینا فتح ہے، تو بھائی پھر کربلا میں کیا ہوا؟ سب شہید ہو گئے نا، سب ختم ہو گئے لڑنے والے، گھر بھی لوٹ لیے گئے یعنی تباہ کر دیے گئے، خیمے بھی لوٹ لیے گئے، جو باقی بچے اسیر کر لیے گئے. کون جیتا؟ کون جیتا؟ حسین جیتا یا حسین پر وار کرنے والے جیتے؟ یہی بلبلا رہا ہے سامراج، یہ مظلومیت کی آواز اب اتنی تیزی سے آگے بڑھنا شروع ہوئی ہے کہ خود ان کے ملکوں میں لوگ نکلنا شروع ہو گئے کہ بند کرو اس بربریت کو، بند کرو اس وحشت کو. ابھی تو ایک ٹھکانے لگا ہے نا، آپ نے دیکھا نا برطانیہ کا وزیر اعظم کیسا گیا چھٹی اس ایک ایشو پہ. پڑھ لیجئے سارے، میں تو آج بھی پڑھ کے آ رہا ہوں، ان کے اخبارات بھی لکھ رہے ہیں. یہ غزہ لے کے بیٹھ گیا، اس کو ختم کر دیا. اب دوسرا والا پریشان ہے، بند کراؤ جنگ. ایک ایشو پہ ابھی دیکھیے یہ ایشو کہاں کہاں انقلاب لائے گا پورے یورپ میں، کیونکہ عام لوگ تو عام لوگ ہیں نا، وہ تو نکلیں گے باہر گھروں سے کہ ظلم ہو رہا ہے، یہ ظلم ہو رہا ہے. تمہیں نے تو سکھایا، تمہیں نے تو بتایا تھا اپنے لوگوں کو ہیومن رائٹس ہے نا. ہمارے یہاں یہ ہے نا ماشاء اللہ، این جی اوز کہاں گئی، کدھر گئی یہ سب، وہ سول سوسائٹی کہاں مر گئی. فلاں دیہات میں ظلم ہو گیا ایک عورت پہ، چلو سول سوسائٹی، जब अपने पिट्ठुओं को निकालना होता है, कोई तंजीम का नाम नहीं होता तो उसको नाम देते हैं सिविल सोसाइटी, एनजीओज निकल रही है। ये सानिहा हो गया, फला औरत पे फला देहात पे जुल्म हो गया, कयामत हो गई पूरी दुनिया में, सारी एनजीओ निकल आई। और पूरे यूरोप में पहले एक लेके जा रहा है, उसके नाम पे फंड लेके आ रहा है, फिर दूसरे ने बारी लगाई, वो अपने साथ लेके जा रहा है, ये मजलूम आ गई भाई इसके नाम पे भीख दो। कहां से फंडिंग होती है एनजीओ की, कभी सोचा? ये बड़े निकलते ना मॉडर्न, हमारी जिंदगी निकलते हैं ना, वुमेन डे मनाने के लिए, आजादी का दिन मनाने के लिए निकलते, अब कहां है सब? औरतों पे जुल्म नजर नहीं आ रहा? हामला औरतें मार दी गई, मासूम बच्चे मार दिए गए, किधर गए तुम? नहीं निकल सकते, बता रहा हूं आपको, नहीं निकलेंगे। क्यों? उन्हीं के बनाए हुए हैं। फंडिंग मत हो जाएगी, वीजे बंद, जा नहीं सकते यूरोप, मगरबी दुनिया के किसी मुल्क नहीं जा सकते। कहां गए? एक गजा ने सबके चेहरों से नकाबें उलट दी, जैसे करबला में हुसैन ने हमेशा के लिए अगले पिछलों सबकी नकाबें उतार के फेंक दी चेहरे से। समझ में आ गई बात? एक गजा के मजलूमों ने क्या किया, इन सबको बेनकाब कर दिया। ये जो एनजीओ बनी घूमती थी ना, अब मेरी तो कहीं से बात भी हो तो वो साफ साफ कहते भाई हमारी फंडिंग ही वहां से आती है, यूरोप अमेरिका से तो पैसा आता है, सब बंद हो जाएगा, वीजा नहीं मिलेगा, जाना है भाई। माजरत के साथ बड़े बड़े अहले इल्म नहीं बोल सकते, क्यों? जबानों पे ताले लगे हुए, एक वीजे की मार निकला उनका पूरा दीन, एक वीजे की मार, बस ये कीमत थी दीन की, एक वीजे के चक्कर में जबानें बंद, ताले। समझ में आ गया क्या हुआ था करबला में? समझ में आ गया कि लोग क्यों छोड़ के चले गए थे उस जमाने में? उस जमाने के मफादात थे, आज के जमाने में आज के मफादात। इसलिए फलस्तीन अकेला है, इसलिए गजा के मजलूम अकेले। हमारे यहां भी पिट्ठू छोड़ दिए गए हैं, पिट्ठू। हमारा क्या वास्ता फलस्तीनियों से? हमारा क्या वास्ता? उनका तो अकीदा अलग, हमारा अकीदा अलग। वाय हो तुम पर, है वो तुम पर, क्या मोल है कि अल्लाह की बारगाह में जाओगे? एक तरफ हुसैन की बात करते हो जो दुनिया भर के मजलूमों का पेशवा है, एक तरफ अली की बात करते हो कि अली ने कहा हर जालिम के दुश्मन, हर मजलूम के दोस्त बन के रहना, दूसरी तरफ अपने मगरबी आकाओं को राजी करने के लिए अपने ही लोगों में ये जहर के बीज बोते हो। कैसे मजलूमों के हामी हो तुम? कैसे हुसैन को मानते हो तुम कि मासूम और बेगुना बच्चों औरतों का खून बहाया जाए और तुम हमें पट्टी पढ़ाओ? हमें पता है कि इस पट्टी पढ़ाने के पीछे कौन तुम्हारी डोरियां हिला रहा है, कहां से तुमको लाइन दी जा रही है। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। चलिए बात कहां से कहां निकल, हम तो इतना बता रहे थे कि अहले बैत भेज रहे हैं कुरान की तरफ और कुरान भेज रहा है अहले बैत की तरफ, अलग ना हो जाना, दोनों साथ साथ रहेंगे। नहीं अफ्तरिका नफी अबदी, कभी भी अलहदा नहीं होंगे, साथ रहेंगे, इनके साथ रहना, इनको साथ रखना। जहां भी भटकने लगोगे, या अहले बैत तुम्हें रास्ते पर लाएंगे या कुरान तुम्हें रास्ते पर लाएंगे, दोनों एक दूसरे से जुदा, दोनों साथ साथ रहेंगे। हम यही तो बता रहे, यही बताना चाह रहे कि वो घर है जहां आज तक मलाइका का आना जाना है, उस वक्त की बात नहीं है। खाने काबा की मिसाल दे दें दो मिनट में और बस, फिर वक्त भी एकदम, घड़ी आपकी बनाए तेज चल रही है थोड़ा सा, इसको ठीक कराएं कल से। वही ना हजर इस्माइल, मकाम इस्माइल देखा है ना, उसके बाहर से तवाफ करना है, मकाम इब्राहिम के अंदर और उससे बाहर, वो जो नीम दायरा बना हुआ है ना, उसके बाहर से जाना है, वरना तवाफ नहीं होगा। वैसे अंदर जा सकते हैं नमाज पढ़ने के लिए, वो सवाब है, बहुत ज्यादा सवाब, लेकिन तवाफ नहीं, तवाफ उसके बाहर से, जो सात चक्कर लगाने वो उसके ऐसे ही है ना, बाहर से लगा, क्यों अंदर से क्यों नहीं? अगर वो खाने काबा है तो ये कमरा मुस्ततील जो बना हुआ ये वहां तक बना दिया जाए, इसका मतलब नहीं है। जब नहीं है तो मैं उसका इतना बड़ा चक्कर क्यों काटूं? तो पढ़ लीजिए, हमने तारीख काबा लिखी है ना किताब, उसमें भी लिखा है, और किसी में जरूरत भी नहीं। हमारे साथ हज के प्रोग्राम में दो चार हमारे अहबाब मुफ्तियाने दीन बैठे थे, जब हमने ये बात की उनकी भी हिम्मत नहीं हुई, क्योंकि वो जानते हैं जो मैं कह रहा हूँ सही कह रहा हूँ। बाद में सर झुका के इकरार किया, हाँ हाँ ऐसा है, दो कब्रें हैं। चलो मैंने कहा दो तो मानी ना, वहाँ है क्या? ये नीम दायरा वो जगह है जहाँ जनाब हाजरा ने अपनी झुग्गी डाली थी, छप्पर डाला था, यहाँ रहती थी और इंतकाल के बाद यहीं दफन हो गई। जनाब इस्माइल भी यहीं दफन है। वैसे तो कहते हैं 70 अंबिया, इससे भी ज्यादा, लेकिन दो के लिए कोई इनकार नहीं करता। कहते नहीं, दो कब्रें तो हैं। किस किस की? जनाब हाजरा सलामुल्लाह अलैहा और जनाब इस्माइल अलैह सलाम जबीउल्लाह की, दो कब्रें हैं। तो मशियत को गवारा ना हुआ कि तवाफ करो मेरे घर का और कब्रों को रोनते हुए चले जाओ मेरे प्यारों की। और वैसे तो कोई इनकार नहीं करता, लेकिन घर तो मानता है ना कि जनाब हाजरा करके, नहीं, इस घर का एहतराम करना, जितना एहतराम मेरे घर का है उतना ही हाजरा के घर का भी एहतराम। हालांकि जनाब हाजरा का सोशल स्टेटस क्या था? कनीज, कनीज। लेकिन अल्लाह की राह में कुर्बानियां देने के बाद क्या बन गई? सलामुल्लाह अलैहा। और फिर जनाब घर तवाफ में शामिल हो गया, कब्र भी तवाफ में शामिल, घर भी तवाफ में शामिल, कुर्बानियां दी हैं। सलावात भेजिए। बस खत्म कर रहे हैं, एक बार और मिलकर बुलंद आवाज से एक सलावात भेज दीजिए मोहम्मद आले मोहम्मद पर, खत्म कर रहे हैं आपको। समझ में आया कि अल्लाह चाहता है कि जिन लोगों ने, जिन हस्तियों ने मेरी राह में कुर्बानियां दी हैं, उनकी कब्र का भी एहतराम है, उनके घर का भी एहतराम, उनकी कब्र का भी एहतराम है, उनके घर का भी एहतराम। नहीं समझ में आया? अल्लाह के रसूल ने अमल करके बताया, नहीं बताया? हमारे बिरादरान के भी जो है ये हदीस और ये वाकयात, हर सुबह अल्लाह का रसूल मस्जिद नबी में दाखिल होने से पहले किसी दरवाजे पर रुकता है, किसी दरवाजे पर रुकता है, उस दरवाजे पर रुक के सलाम करता है, अस्सलाम वालेकुम या अहले बैत नबुवा व मादन रिसाला व मख्तलफ अल मलाइका, मेरा सलाम हो इस घर के मकीनों पर। किसका घर है ये? फातिमा जहरा का, बैत फातिमा। अल्लाह का रसूल खुद एहतराम करके बता रहा है कि इन दरवाजों का एहतराम करना, इस घर का एहतराम करना। देखो जिसका तुम कलमा पढ़ते हो वो एहतराम करता है इस घर का, घर का एहतराम नहीं करता, इस घर के मकीनों का एहतराम ऐसा करता है कि जब बेटी आती है, ऐसा ही तिर्मिजी की हदीस है, बेटी आती थी तो हुजूर अपनी जगह से खड़े हो जाते थे और अपनी मसनद पर अपनी बेटी को बिठाते थे, अपनी मसनद पर, यानी अपनी जगह पर, मसनद रिसालत पर अपनी साहबजादी। कैसा एहतराम किया उसका, किस तरह का एहतराम किया? अजीजों कुछ तो सोचने का महल है, हम तो वैसी मजालिस नहीं पढ़ते, लेकिन सवाल करने का हक तो रखते हैं ना आपके सामने, कि सवाल तो रख दें आपके सामने, आप खुद सोचिए। आप बयान करते हैं फातिमा की अजमत को, फातिमा के घर की अजमत को, फातिमा के दरवाजे की अजमत को, तो आप खुद सोचिए कि रसूल के बाद फिर क्या हुआ उस घर के साथ और उस घर के मकीनों के साथ। एक बात बस आपको बता दूं, जानते हैं लोगों की जरूरत क्यों हुई खयाम हुसैनी को जलाने की? जानते क्यों? जरूरत, ये जरूरत इसलिए मिली कि जब उस दरवाजे को जलाया जा सकता है तो जैनब का खेमा क्यों नहीं जलाया जा सकता? असगर को तीर मारने की जरूरत क्यों हुई जब मोहसिन को रहमे मादर में शहीद किया जा सकता है तो असगर तो 6-7 महीने का है। समझ में आई हमारी बात? करबला की बुनियाद रखी गई थी, वहां जुर्रत दे दी गई थी लोगों को, क्यों नहीं मारा जा सकता? मारा जा सकता, मारा जा सकता है। लेकिन उस वक्त भी कुछ थे जिन्होंने कयाम किया, अली ने रोका उन, वरना इंशाल्लाह कभी इस बाब में मजालिस पढ़ना हो, मियां यामे फातिमा में, खैर हम पता नहीं कहाँ होते हैं, जिंदगी रही अगर कभी हो तो बताएंगे आपको कि उसकी वजूहात क्या क्या होंगी। उस वक्त भी लोग थे जिन्होंने कयाम करना चाहा था, जिन्हें अली ने रोका, फातिमा ने रोका, इन लोगों ने रोका था। हर जमाने में इन तमाम के मुकाबले में, दुनिया भर की ताकतों के मुकाबले में, जैसे कि आज का भी मैंने मिसाल दी, एक मुट्ठी भर जमात रही जो हर हाल में हक का साथ देती रही। उसे इसकी कोई परवाह नहीं होती थी कि पूरी दुनिया दुश्मन है, हो जाए जैसे आज पूरी दुनिया के मुकाबले में मुजाहिदीन को देखेंगे जो लड़ रहे हैं, तो कितने से हिजबुल्ला, कितनी है भाई, कितनी है, 12 से 15 हजार, इससे ज्यादा नहीं। ये अंसारुल्लाह यमन के कितने हैं, 1 लाख, इससे ज्यादा नहीं है। जो लड़ने वाले मुजाहिदीन की बात कर रहा हूं, 1.5 लाख रख लो, तो कितने हो? इन पूरी ताकतों के मुकाबले में क्या रहे वो हर्दुशाबी, कितने लाख होंगे, और लड़ रहे हैं साम्राज्य ताकतों से, मर्दों की तरह लड़ रहे हैं, ललकार के लड़ रहे हैं, और इस यकीन के साथ लड़ रहे हैं कि हम तुम्हें नाबूद करके रहेंगे, है ना? तो हर जमाने में है ना, करबला ना होती ये आज के मुजाहिदीन पैदा नहीं हो सकते थे। ये करबला उनको हौसला देती है, हुसैन उनको हौसला देता है। पूछो फलस्तीनियों से जो अपने खंडरात पे खड़े होके आज नारा लगाते हैं लब्बैक या हुसैन का, पूछो उन फलस्तीनी माओं से जो इनके बयानात मौजूद है सारी दुनिया में, जो अलल एलान कहते कि हमारा साथ किसी ने दिया है तो हुसैन के मानने वालों ने दिया है। ये इज्जत कम है तुम्हारे लिए? वो जानते हैं मजलूम के मजलूमों का साथ देने वाला कौन है। बस जहां भी होता है ना मुजाहिद, उसको ये बातें समझ में नहीं आती कूफे वालों की, क्या करोगे तुम, क्या कर लोगे तुम, इतने से हो और इतनी बड़ी दुनिया, इतनी बड़ी, पागल हैं, बेवकूफ हैं, दीवाने हैं, इनका जज्बाती लोग हैं, यही है ना सारे एतराजात, जज्बाती हैं, ऐसे हैं, वैसे हैं, बेवकूफ लोग हैं, जाओ नहीं, वही तो अक्लमंद है। अक्ल तो कूफे में रह गई थी, अक्ल ने यही कहा कि मत जाओ, मत लड़ो, हुसैन के साथ है कितने, मगर अक्ल से आगे की एक मंजिल है जिसका नाम है इश्क। अक्ल से आगे की मंजिल, इकबाल ने तो बहुत इस पर कहा, मुझे इसको बहुत अशार याद है, लेकिन अब वक्त नहीं बचा, आखिरी मरहला है मजलिस का, इंशाल्लाह जिंदगी रहे फिर आपको उसके वो अशार सुना भी देंगे, सुनाते भी रहते हैं। इश्क 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 क्या कहता रहा, इश्क कहता रहा नहीं, हुसैन से अहदो पैमान है, हर हाल में पूरा करना है। अक्ल कूफे में रह गई, इश्क हबीब इब्ने मजाहिर की सूरत में करबला में। हबीब ने नहीं सोचा होगा कि मैं अकेला क्या कर लूंगा, यही है ना सवाल, यही इतराज, अकेला क्या कर लूंगा मैं, इतनी बड़ी इंपरातूर, इतनी बड़ी इंपायर का, यजीद की इंपायर का, मैं क्या कर लूंगा अकेला। लेकिन हबीब जानता था बात इसकी नहीं है, बात यह है कि मैंने हुसैन से मोहब्बत का दावा किया है, और मोहब्बत का तकाजा यह है कि जब आवाज दे हबीब तो हबीब को जाना पड़ेगा। वो हुसैन जो सबको वापस भेजते रहे कि जाओ जाओ जाओ, मैं अपनी वादा गाह की तरफ जा रहा हूं, उस हुसैन ने खत क्यों लिखे चंद लोगों को बुलाने के लिए? बसरा खत लिखा था, वहां से भी आया जवाब। यजीद इब्ने बसीत अंसारी अपने दोनों बेटों के साथ पहुंचे, शहीद हुए करबला में, हम पढ़ भी चुके हैं, लिख भी चुके हैं इनके ऊपर दोनों जिल्दों में किताबों पर, कि कहां कहां से लोग आ गए थे, ये नहीं समझिए कि खाली हबीब आए थे, कई लोग आए थे, जिस जिसको मौका मिला पहुंचता गया। हुसैन बताना चाह रहा था कि जिनको आना है ना मेरे साथ, उनके लिए कोई बहाना नहीं, वो कोई बहाना नहीं रखते। हबीब ने भी अपने आप को छुपा लिया था जब इब्ने ज़ियाद आए, खामोश होकर घर में बैठ गए, डर के नहीं, सिर्फ ये सोच के मुख्तार गिरफ्तार हो गया, इब्राहिम गिरफ्तार हो गए, सुलेमान बिन सुरद खिजाई गिरफ्तार हो गए, ऐसा ना हो मैं भी गिरफ्तार कर लिया जाऊं। गिरफ्तारी से बचाने के लिए क्यों, हुसैन की मदद करने जाना है, समझ गए आप, हिकमत अमली हबीब ने अख्तियार की, अपने आप को छुपा लिया और इंतजार करने के, जब हुसैन पहुंचेंगे मैं पहुंच जाऊं, और ऐसे ही हुआ ना, हुसैन ने खत लिखा, خط پہنچا, خلاصہ کرتے ہیں, تفصیلات آپ سنتے رہتے ہیں. غلام کو لے کر جو خط لے کر آیا تھا گھر میں آئے, پہنچے, پریشانی ہے چہرے پہ, پیش شکن نمودار ہیں, بل پڑے ہوئے پیشانی, زوجہ دسترخوان بچھائے بیٹھی ہے, وہ مومنہ, کیا ہوا؟ حسین کا قاصد آیا تھا, تو ہمیشہ خوش ہوتا تھا, آج یہ پریشانی کیوں ہے تیرے چہرے پہ؟ کہا مومنہ میں کیا بتاؤں, مسئلہ ہی ایسا ہے, میں تو بڑی مشکل میں آ گیا ہوں. کیا مشکل ہو گئی؟ کہ دیکھیے خط آیا ہے حسین کا, ہزاروں کے نرغے میں گھر گیا حسین, گھیر لیا کوفے اور شام کے لشکر نے حسین کو, مجھے بلایا ہے. ہاں, بیوی نے کہا, غور سے اس کو دیکھا اور کہا, پھر کیا ارادہ ہے؟ کہا سوچتا ہوں جاؤں کہ نہ جاؤں. دیکھ یہی سوال ہر کوئی کرے گا نا, وہی سوال اس نے کہا جاؤں گا نا, اور وہی والی بات ہے, میں اکیلا کروں گا کیا اتنا بڑا لشکر؟ اس نے یہ کہا کہ سوچتا ہوں جاؤں کہ نہ جاؤں. وہ مومنہ کھڑی ہوئی اور اس نے دیوار میں لگی ہوئی تلوار کے قبضے پہ ہاتھ ڈالا حبیب کے, تلوار کو اتارا. وہ کہیں لکھا ہے کہ اپنے چوڑی, اور کہیں لکھا ہے کہ چادر ڈال دیا حبیب پہ, پہن کے تو گھر میں بیٹھ, میں مولا کی نصرت کے لیے جاؤں گی. حبیب یہ امید نہ تھی تجھ سے, یہی محبت کا دعویٰ تھا, یہی دعوے کیا کرتا تھا حسین سے دوستی کے. آج حسین دشمنوں کے نرغے میں تو بیٹھ کے سوچے گا, تو سوچ پھر تو, میں جاؤں گی اپنے مولا کی مدد. کھڑا ہوا حبیب, چادر سر پہ ڈالی, بیٹھ بیٹھ, میں تیرا امتحان لے رہا تھا, کہیں کوفے کی دوسری عورتوں کی طرح تیری نیت بھی بدل تو نہیں گئی. حبیب نے دیکھا تھا نا کس طرح عورتیں گھروں سے نکلی تھیں اور مسلم اکیلا رہ گیا تھا, کیونکہ یہ عورتیں کوئی اپنے باپ کا ہاتھ, کوئی بھائی کا ہاتھ, کوئی شوہر کا ہاتھ, کوئی بیٹے کا ہاتھ پکڑ پکڑ کر لے گئے تھے, چلو بھائی چلو, کہیں ایسا نہ ہو ہماری بچے یتیم ہو جائیں, ایسا نہ ہو میں ہی بیوہ ہو جاؤں, چلو گھر چلو بھائی, دیکھی جائے گی جب امام حسین آئیں گے, جب دیکھیں گے. یہی ہوتا ہے نا, یہ دنیا کا دستور ہے. میں دیکھ رہا تھا کہیں تیرا بھی جذبہ ختم تو نہیں ہو گیا, بیٹھ, ہو سکتا ہے حسین حبیب کو بلائے اور حبیب جواب نہ دے. غلام کو بھیج دیا, قاصد کو بھیج دیا, روانہ کیا, غلام کو بلایا. کوفے کی ناکہ بندی ہے نا, نہ کوئی داخل ہو سکتا ہے نہ کوئی باہر نکل سکتا ہے, کرفیو ہے, کوئی باہر نہیں نکل سکتا, نہ باہر سے اندر آ سکتا, ہر جگہ پہرا ہے. جانتے ہیں حبیب کے راستہ بنانا پڑے گا, غلام سے معاملات طے ہوئے کہ فلاں وقت فلاں پہنچوں گا فلاں جگہ پہ, وہاں سے ہم نکل جائیں گے کربلا کی طرف. رات کو راستہ بنانے میں, گلیوں سے نکلنا, اندھیرا, تاریکی, سب دیر ہو گئی, حبیب کو پہنچنے میں تاخیر ہوئی. تو جب وہاں پہنچا تو کیا دیکھا کہ وہ حبیب کا گھوڑا پیر پٹخ رہا ہے اور غلام اس کی گردن پہ ہاتھ پھیر رہا, اور غلام کہتا جاتا ہے دیکھ بس تھوڑی دیر اور انتظار کروں گا اپنے آقا کا, اگر میرا آقا نہ آیا تو میں تجھ پہ سوار ہو کے فرزند رسول کی مدد کے لیے جاؤں, میں جاؤں. آگے بڑھا, حبیب سینے سے لگایا, دعا دی, راستہ بنانے میں دیر ہو گئی, بھلا ہو سکتا ہے میں نہ جاؤں. اور ایک جملہ اور بھی کہا تھا حبیب نے, کیسا وقت آ گیا حسین پر, غلام آقاؤں پہ سبقت کر رہے اور حسین فجر کی نماز کے بعد مسند لگا دی گئی خیمے کے باہر بیٹھے ہیں اور مسلسل نگاہیں کوفے سے آنے والے راستے کی طرف ہے. سب سمجھ گئے کہ حسین کو کسی کا انتظار ہے, تمام انصار سمجھ گئے. اچانک دھول اڑنا شروع ہوئی, گرد و غبار نمودار ہوا, حسین نے مسکرا کے تکبیر بلند کی, اللہ اکبر. سمجھ گئے انصار حسینی کہ کوئی خوشی کی خبر ہے, سب نے تکبیر بلند کی. اب جب گرد و غبار چھٹا سوار نمودار ہوئے, سمجھ گئے حسین کے پروانے کہ یہ ہمارا کوئی دوست آ رہا ہے. حسین نے سواروں کو دیکھا دور سے اور حکم دیا, سب اپنے ساتھ جتنے بھی لوگ ہیں ان سب کو, جاؤ عباس جاؤ, علی اکبر جاؤ, زہیر جاؤ, ابن اوسجہ جاؤ, عابس جاؤ, میرے بچپن کا دوست آ رہا ہے, ابھی میرا دوست آ رہا ہے, جاؤ اس کا استقبال کرو. جناب یہ استقبال کے لیے سب آگے بڑھے, حبیب نے دور سے مجمع کو دیکھا, فوراً اتر آئے تھوڑے سے دست بست آگے, میں اس قابل نہیں کہ اولاد رسول میرا استقبال کرے, فرزندان رسول میرا استقبال کرے, فرزندان علی و زہرہ میرا استقبال کرے. میں اس قابل نہیں, میں تو غلام ہوں. سب معانقہ کر رہے ہیں کہ کر کے اپنے جلو میں اپنے حلقے میں لے کر حبیب ابن مظاہر کو پہنچے ہیں. جو ہی آقا کے قریب پہنچا دوڑ کے اپنے آپ کو قدموں میں گرائے, کچھ نہیں پوچھا حبیب نے کہ مولا آپ کے ساتھ کتنے ساتھی ہیں, کتنا بڑا لشکر ہے ادھر, کتنا بڑا لشکر ہے, کچھ نہیں. حبیب کو اس سے کوئی سروکار نہیں. حبیب نے صرف ایک جملہ کہا, مولا مجھے دیر تو نہیں ہو گئی, آنے میں دیر تو نہیں ہوئی. حسین نے سینے سے لگا کے کہا, نہیں حبیب تم بالکل صحیح وقت پہ آ گئے, صحیح وقت پہ آ گئے. اب باری باری سب گلے مل رہے ہیں, مبارکباد دے رہے ہیں ایک دوسرے کو, حبیب کا استقبال کرنا, خوشی کی لہر دوڑ گئی. اتنے میں فضا پہنچی ہیں روایات کے مطابق, قریب پہنچے ہوئے حبیب سلام کیا, کہا حبیب تجھے مبارک ہو. حبیب حیران ہوئے, کہتے ہیں ہاں میرے لیے اچھی ہے, اچھی خبر ہے, اچھا مقام ہے کہ میں اپنے مولا کی خدمت میں پہنچاؤں, مگر آپ کا لہجہ کچھ اور چغلی کھا رہا ہے, کیا مسئلہ ہے, کس بات کی مبارکباد دیتے؟ کہا حبیب تجھے مبارکباد کیوں نہ دوں, ثانیہ زہرا نے تجھے سلام بھیجوایا. پیاؤ میرا بھائی حبیب آیا, میرے بھائی حبیب کو میرا سلام پہنچاؤ. بس یہ برداشت نہ ہوا حبیب سے, حبیب نے اپنا ماما پھینک دیا, کرپان کھول دیا, خاک اٹھا کے سر پہ ڈالتا ہے, سر پیٹنے لگا. بارے لاحق کیسا وقت آ گیا آلے رسول پر, شہزادیاں غلاموں کو سلام بھجوا رہی ہیں. یہاں پہ روایت ختم ہوتی ہے مصائب کی, مگر ہمیشہ میں دو جملے ضرور کہتا ہوں, حبیب آپ کو نہیں معلوم زینب کو اپنے بھائیوں پہ کتنا مان ہے, کتنا مان ہے, کتنی مطمئن ہے زینب کہ جس کے اتنے بھائی ہوں کس کی مجال ہے اس کے سر سے چادر چھینے گا. لیکن اے حبیب عصر عاشور کے بعد یہی زینب اپنے ایک ایک بھائی کو آواز دیتی رہی, میرا یقین ہے کٹے ہوئے لاشیں تڑپتے ہوں گے, آوازیں آتی ہوں گی, آل رسول اجازت دلوا دیجئے, زندگی دلوا دیجئے, پھر اپنی جانیں آپ پر قربان کر دیں گے. الا لعنت اللہ علی القوم الظالمین وسيعلم الذين ظلموا أيام منقلب ينقلبون.